नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी संघीय संरचनापछि भएको पहिलो केन्द्र र प्रादेशिक चुनाव र अब राष्ट्रिय राजनीतिमा देखा पर्ने अवस्थाका बारेमा छलफल गर्दैछौं। संघीय नेपालको नयाँ संविधान जारी भएपछि पहिलो पटक केन्द्र र प्रदेशको चुनाव सम्पन्न भएको छ। चुनावको पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सबैभन्दा बढ़ी सीट जितेर पहिलो पार्टी भएको छ भने एमालेसँगै वाम गठबन्धन घोषणा गरेर चुनावमा होमिएको माओवादी केन्द्र दोस्रो पार्टी बनेको छ। तर यसअघि कहिल्यै पनि निकै कम सीट नल्याएको कंग्रेस भने यसपटक धेरै ठाउँमा पराजित भयो। चुनाव अघि अप्रत्याशित रूपमा वाम गठबन्धन घोषणा गरेका एमाले र माओवादीले चुनावमा जुन बहुमत हासिल राखे त्यसलाई कत्तिको सदुपयोग गर्लान् अनि नागरिकले चाहेको विकास र देशको समृद्धि वाम गठबन्धनले अबको 5 वर्षमा ल्याउलान् त? यसैको सेरोफेरोमा रहेर छलफल गर्न आज मसँग हुनुहुन्छ राजनैतिक विश्लेषक दीपक गजुरेल। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद विष्णुजी।
अब कुराकानी शुरू गरौं। खास गरी वाम गठबन्धनले यति बेला देशभर नै बहुमत ल्यायो भन्ने मोटामोटी टिक्का टिप्पणी भइरहेको छ। चुनाव अघि अप्रत्याशित रूपमा माओवादी केन्द्र र एमाले जुन किसिमको गठबन्धन घोषणा गरे यसले एक किसिमको संकेत त दियो यिनीहरूले चुनावमा राम्रै सीट ल्याउलान् भनेर। तर कंग्रेसको हारले अझ पुष्टि के गरिदियो भने उनीहरूको चुनावी गठबन्धन साँच्चै आवश्यकीय थियो र यो निकै योजनाबद्ध ढंगले अगाडि बढ़िएको थियो पनि भनियो। वास्तविकता के रहेछ यो चुनावमा जुन उनीहरूले बहुमत हासिल गरे यसका पछाडिका कारणहरू के देख्नुहुन्छ तपाईँ?
विष्णुजी, यो म अलिकति फरक ढंगले हेर्छु। नेपालको राजनीतिमा नेपाली कांग्रेस भन्ने पार्टी 2003 सालमा दुईटा गठन भयो, त्यसपछि ती दुईटा जोडिएर एउटा बन्यो 2006 सालमा। त्यस बेला पहिलो नेपालको चुनाव 2015 सालमा कांग्रेसले 2/3 बहुमत ल्याएको थियो, 2/3 भन्दा बढ़ता थियो। त्यसपछिको इतिहास हेर्नुभयो भने नेपाली कांग्रेस पार्टीको स्थिति नेपालको राजनीतिमा बिस्तारो कमजोर हुँदै गएको छ। चुनावको सन्दर्भले हेर्दा 15 सालको चुनावपछि पार्टी सिस्टम हरायो, पञ्चायत व्यवस्था गयो। 46 सालको आन्दोलनपछि जब दलीय प्रणाली नेपालमा आयो त्यसपछि नेपाली कांग्रेसले त्यो ऊ बेला 15 सालमा ल्याएको 2/3 हैसियत कायम राख्न सकेन। बहुमत ल्यायो तर बहुमत प्रतिनिधि सभामा पूर्ण बहुमत ल्याएर पनि सरकार पूर्ण समय चलाउन सकेन, आन्तरिक कारणले अरू विभिन्न कारणले त्यो चल्न सकेन। त्यसपछि बिस्तारो प्रत्येक चुनावमा अलिकति स्थितिलाई एउटै ठाउँमा राख्न पनि नसक्ने स्थिति भयो। कांग्रेस बिस्तारो कमजोर हुँदै गएको छ मैले देख्दा, मोटामोटी हेर्दा, चुनावको हिसाबले हेर्दा। त्यही प्रक्रिया अन्तर्गत यसपालि तल झरेको हुनसक्छ एउटा। अब कांग्रेस किन विस्तारो कमजोर हुँदैछ त्यो कांग्रेसले विश्लेषण गर्ने, उनीहरूले आफ्नो हेर्ने कुरा भयो। कम्युनिष्ट पार्टीहरू पनि शुरूदेखि नै छन्, झण्डै झण्डै नेपाली कांग्रेस जस्तै 2006 सालमा गठन भयो त्यसपछि आइरहेछन्। तर नेपालका कम्युनिष्ट पार्टीहरूको समस्या के भयो भने नेपालको धरातलीय यथार्थ, नेपालको अर्थतन्त्र, नेपालको राजनीति, यहाँको समाज संस्कृति यस्ता कुरालाई नहेरेर उनीहरूको आधार चाहिँ विश्वमा के हुँदैछ कम्युनिष्ट आन्दोलनमा। ऊ बेला सोभियत युनियन हुँदाखेरि एक थरी कम्युनिष्ट सोभियत युनियनको पक्षमा लागे नेपालका कम्युनिष्टहरू, कोही चीनका पक्षमा लागे, कोही उत्तर कोरिया भन्या छन्। अहिले पनि त्यही स्थिति छ, कम्युनिष्टहरू टुक्रा टुक्रा भएर हिँडे, यिनीहरू जहिले पनि कमजोर भए इतिहासमा सधैँ, किनभने त्यो कम्युनिष्ट विचारधारा लिएर हिँड्नेहरू धेरैवटा हाँगा बिगामा बाँडिए र कमजोर भए। सायद त्यो कमजोरी अब इतिहासमा राख्नु हुँदैन, हामी बलियो भएर जानुपर्छ, एकजुट भएर जानुपर्छ भन्ने यिनीहरूको भावना एउटा हुन सक्छ। त्यसैले बलिया दुईटा पार्टीहरू, गएको 8-10 वर्षले देखिएका बलिया पार्टी कांग्रेस र हिंसात्मक गतिविधि गरेर अहिले सत्तामा पुगेको माओवादी, ती पनि फेरि टुक्रिएर अरू अनेक टुक्रा गइसके, तैपनि एउटा बलिए छ। यी पार्टीहरू मिलेर, हामी मिलेर गयौं भने अरूलाई सिद्ध्याएर हामी बलियो हुन सक्छौं भन्ने हुन सक्छन्। त्यो आधारले उनीहरूले सैद्धान्तिक हिसाबले उनीहरू एकजुट भएर चुनावमा गए, बलियो भए, पूर्ण बहुमत ल्याए, झण्डै झण्डै दुई तिहाई पुर्याएका छन् क्यारे यिनीहरूले केन्द्रमा। तर विगत हेर्नुभयो भने कम्युनिष्टहरू मिलेर गएका इतिहास छैन, कहिले पनि आपसमा मिल्दैनन्, सबै आफूलाई कम्युनिष्ट भन्छन् तर कहीँ न कहीँ गएर उनीहरू नेताको व्यक्तित्वको कारणले होला अथवा भन्ने बेलामा सिद्धान्तका कुरा गर्छन्, अनि विदेशी शक्ति राष्ट्रहरूको सन्दर्भ होला अथवा कम्युनिष्ट शासन प्रणाली भएका देशहरूको प्रक्रियाका कुरा होला, अनेक मुद्दामा यिनीहरू विभाजित हुन्छन्, त्यो इतिहास छ। अहिले चाहिँ बडा मजाले मिल्या छन् दुईटा ठूला कम्युनिष्ट पार्टी, बहुमत पनि ल्याए, तर देशलाई स्थायित्व दिन्छु, विकासको बाटोमा लान्छु, उनीहरूको अहिलेको नारा त्यो छ। नेपालमा स्थिरता भएन, स्थिरता त कस्तो बिग्रेको छ भने 2046 सालको आन्दोलनदेखि अहिलेसम्म लगातार देशले तीनटा संविधान यता बेहोरिसक्यो र पनि स्थिरता भएको छैन। अब चाहिँ हामी स्थिरता दिन्छौं भनेका छन् यिनीहरूले, त्यो गर्दिए त हुन्थ्यो जुन उहाँहरूले भनिरहनु भएको छ, तर आशा गर्ने ठाउँ म चाहिँ देख्दिनँ धेरै, किनभने विगतले देखाउँछ धेरै कुरा। ब्याकग्राउण्ड के छ त भन्दा यी पार्टीहरूको एउटा त सिद्धान्त एउटा छ, व्यवहारमा अर्कै छ, व्यक्तिगत गुटगत र दलगत स्वार्थमा काम गर्छन् यिनीहरू।
तपाईँले यो भनेको कुरामा म पछि पनि आउँछु, अलिकति यो बहुमतको कुरा गरिहालौं। कंग्रेसबाट नागरिकहरू निकै आजित भएका हुन् कि पार्टी कार्यकर्ता बीचको तालमेलले असर पार्यो कि नागरिक आफैले कंग्रेसलाई पाखा लगाएर पाँच वर्षलाई माओवादी र एमालेलाई रोजेका हुन्?
सही क्वेशन गर्नुभयो। एउटा मलाई के लाग्छ भने अलिकति रणनीतिक रूपमा व्याख्या गर्ने हो भने नेपाली नागरिकहरू कुनै पनि पार्टीप्रति आशावादी र सन्तुष्ट छैनन् भन्ने देखिन्छ मेरो विचारमा यो चुनावको परिणामले। चुनावको परिणामले कांग्रेसलाई अत्यन्तै कमजोर बनाइदियो। त्यसबाट के देखिन्छ भने अहिले कम्युनिष्ट पार्टीहरू शक्तिशाली भएर आए, दुईटा एकजुट भएर चुनावमा जाँदाखेरि त्यसको पर्दा पछाडि नदेखिने गरी आम नागरिकमा एउटा भावना के विकास भएको होला जस्तो लाग्छ मलाई भने यो देशलाई अहिले पूरै भड्कालोमा हालेका छन् सबैले। जसले चुनाव लडिरहेछन् जसले जितिरहेछ त्यो ठिक हो भनेर भन्ने मान्छे पनि सन्तुष्ट छैनन्। देश भद्रगोल स्थितिमा छ, यसलाई फेरि स्थिरतामा लगेर राम्रोसँग राम्रो बाटोमा हिँडाउन बडो गाह्रो छ भनिरहेका छन्। यो सबै गराएको कांग्रेसले हो, धेरै मान्छेले त्यो बुझेका छन्, धेरैले गरेका छन्। किनभने हिंसात्मक आन्दोलन गरेको, मान्छे मारिरहेको, राष्ट्रिय सम्पत्ति नोक्सान गरिरहेको माओवादीलाई भारतको सरकारको जिम्मेवार मान्छेहरूले अथवा भनौँ त्यहाँका सरकारका मान्छेहरू बसेर यिनीहरूलाई मिलाइदिएर कांग्रेसले हिंसात्मक आन्दोलन गरेको माओवादीलाई मूलधारमा ल्याएको हो। मूलधारमा अहिले आएको देखिएको छ, भोलि के गर्छ त्यो हेर्न बाँकी छ। र यो भद्रगोलमा देशलाई पुर्याएको कांग्रेसले हो भन्ने मान्छेहरूको विश्लेषण हुन सक्छ, किनभने माओवादीलाई नेपालको राज्यले आतंककारी घोषणा गरेको थियो त्यही कांग्रेसको सरकारले। ऊ बेला भारतले पनि त्यसै गरी आतंककारी घोषणा गरेको थियो। औपचारिक रूपमा अहिलेसम्म भारतले नेपालको माओवादीलाई आतंककारीको सूचीबाट हटाएको जानकारीमा छैन। त त्यो स्थितिबाट उसलाई के अरे शान्ति प्रक्रियामा आऊ, राजनीति गरौं, सत्तामा जाउँ भनेर कांग्रेसले लिएर आयो र परिणाम के भइदियो भने कांग्रेसले चाहिँ संसदीय प्रणालीमा माओवादीलाई बहुदलीय प्रतिस्पर्धामा ल्याउँछु भनेर उसले दावी गर्यो, ल्याएँ मैले भनेर दावी गर्यो। तर भयो के भने माओवादी संसदीय प्रणालीमा नआएर ऊ हिंसात्मक आन्दोलनबाट नेपालमा गणतन्त्र ल्याउने, राज संस्था फाल्ने, धर्मनिरपेक्षता कायम गर्ने, हिन्दू राष्ट्र फाल्ने, संघीयतामा लाने, नेपाललाई एकात्मक शासन प्रणालीबाट फाल्ने उसको पहिलेदेखिको एजेण्डा हो, नयाँ एजेण्डा होइन उसको। उसले घोषित रूपमा नै त्यही भने हो, नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने, धर्मनिरपेक्षता ल्याउने, धर्मनिरपेक्षताको नाममा क्रिस्चियनिटी बढ़ाउने भन्ने बेलामा औपचारिक रूपमा धर्मनिरपेक्षता भन्या हो माओवादीले। तर उसको पर्दा पछाडिको कुरा अहिले पनि आइरहेछ, कतिपय कुरा क्रिस्चियनिटीलाई नेपालमा प्रवर्धन गर्ने उसको लक्ष्य थियो, संघीयतामा लाने उसको लक्ष्य थियो। त्यो लक्ष्य अनुसार देश अगाडि बढ़्यो, माओवादीको एजेण्डा नेपालमा स्थापित भयो, कांग्रेसले ल्याइदियो। ऊ चाहिँ कस्तो भने जसले बोकेर ल्याइदियो त्यहाँ बोकिने चाहिँ शक्तिशाली भयो, जसले बोकेको थियो त्यो तल झर्यो। भन्नुको मतलब के हो भने आम नागरिकले माओवादीको एजेण्डामा तिमी हिँड्यौ त्यसैले तिम्रो आफ्नो सिद्धान्त छैन, तिम्रो काम छैन अब यो देशमा भनेर नागरिकले सन्देश दिएको हुनसक्छ कांग्रेसलाई, किनभने तिमी गलत बाटो हिँड्यौ। किनभने कांग्रेसले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र स्वीकार गरेको माओवादीको एजेण्डालाई हो, माओवादीले जे भनेको थियो त्यो, जसको एजेण्डामा तिमी हिँडेछौ हामी त्यसैलाई भोट दिन्छौ, तिमीलाई किन दिन्छौ, तिमी माओवादी बोकेर हिँड्ने तिमीलाई किन दिन्छौ, माओवादीलाई दिन्छौ नि भन्ने एउटा मान्छेको दृष्टिकोण हुन सक्छ। यद्यपि कसैले भन्या होला नहोला, तर त्यो एउटा हुन सक्छ। त्यसैले काँग्रेसको काम छैन, किनभने उसको एजेन्डा त छैन त। अब काँग्रेसको एजेन्डा के हो त? देशलाई लाने भनेको मुख्य तीनटा कुरा, धर्मनिरपेक्षतामा, गणतन्त्रमा र संघीयतामा। त्यो त कम्युनिस्टहरूको सिद्धान्त हो, उनीहरूले पहिलेदेखि औपचारिक रूपमा दस्तावेजमा लेखेर आएका कुरा हुन्।
त्यसमा पनि माओवादीले अझ चर्कुसर गरेको थियो,
चर्कुसरमा गरेको, उसले हिंसात्मक आन्दोलन नै गरेको भने काँग्रेसको भूमिका के भयो त? त्यहाँ माओवादीलाई दिल्ली मार्फत नेपालको राजनीतिमा तिमी बन्दुक बिसाएर आऊ भनेर ल्याइदिएको मात्रै नभयो, तिम्रो एजेन्डा म स्वीकार गर्छु, तिम्रो पछि पछि म हिँड्छु भन्ने अर्थमा सायद मतदाताले बुझे। त्यसैले काँग्रेसको यो देशमा काम छैन, त्यो अर्थमा मलाई लाग्छ हुन सक्छ व्याख्या, किनभने यथार्थमा त्यही हो। माओवादीको एजेन्डालाई एमाले पहिले संसदीय प्रणालीमा गएको भए पनि उसले गणतन्त्र, त्यो 47 सालको संविधानलाई पनि एमाले अलिकति काइते कुरो गरेको थियो, आलोचनात्मक समर्थन भनेको थियो। हेर्नुहोस् त्यतिखेरको औपचारिक दस्तावेजहरू छन् भने ऊ गणतन्त्रबाट धेरै टाढा थिएन, कम्युनिष्ट पार्टी एमाले पनि। त उनीहरू कम्युनिष्टहरूको एजेन्डामा काँग्रेस यदि हिँड्छ भने त्यो काँग्रेसलाई भोट किन दिने? त्यस कारणले मान्छेले नदिएको हुन सक्छ। एउटा अर्को, तपाईँको भ्रष्टाचार अनि भागबण्डा गरेर भद्रगोल गराउने का कानूनको शासनलाई उल्लङ्घन गर्ने मनपरी गर्नेमा सबै पार्टी बराबर भागीदार छन्। त्यसको नेतृत्व काँग्रेसले गर्यो, किनभने 47 सालको संविधान अनुसार जब काँग्रेसको नेतृत्व थियो त्यो बेला अलि बलियो पार्टी थियो, त्यो बेला जथाभावी गर्दै गयो। माओवादी आन्दोलन त्यो बेला सुरु भयो, त्यो भद्रगोललाई बिगार्दै बिगार्दै यो देशलाई यहाँ पुर्याएको वास्तवमा काँग्रेसले हो। धेरै मान्छेले यो आधारमा व्याख्या गरिरहेका छन्, र मलाई लाग्छ केही हदसम्म त्यो सत्य पनि हो। सायद मतदाताले त्यो एंगलबाट हेरे हुन् कि अधिकांश मान्छेले, तिम्रो एजेन्डा होइन भने हामी तिमीलाई यो अर्काको एजेन्डामा तिमीलाई भोट किनिदिने, सायद त्यसले गर्दा काँग्रेस पछि पर्यो, यिनीहरू बलिया भए, एउटा पार्ट त्यो भयो। अर्को पार्ट के हुनसक्छ भने नेपालमा कम्युनिष्ट विचारधारालाई भोट दिने एकथरी मान्छे सधैँ छन्, पहिले पनि थिए, अहिले पनि छन्, भोलि पनि रहलान्। एकथरी मान्छे सधैँ काँग्रेस संस्थालाई भोट दिने पनि छन्, थिए, अहिले पनि छन्, भोलि पनि रहलान्। त्यो स्थितिमा दुईटा कम्युनिष्ट पार्टी एकजुट भएको बेला कम्युनिष्टहरू मिलेर गयो भने बलियो हुन्छ। ए मिलन तिमीहरू भन्ने एकथरी मान्छे त सधैँ थिए नि, ती पनि छन् नि। ती मान्छेहरूको दृष्टिकोण अनुसार जब तिमीहरू मिलेर गयो भने ल ठिक गर्यौ तिमीहरूले, अब तिमीहरूलाई हामी भोट दिन्छौ भने माओवादीको भोटरले पनि भोट दियो, त्यसलाई एमालेको भोटरले पनि भोट दिए, भनेको धेरैतिर छरिएर भोट जाने ठाउँमा एक ठाउँमा केन्द्रित भएर आएको हुनाले यिनीहरूले बढी भोट ल्याए। त्यसले गर्दा त्यो दुईटा फ्याक्टरले काम गरे जस्तो मलाई लाग्छ।
माओवादी अलिक चर्कोसरले संघीयताका पक्षमा हिजो पनि मुद्दा उठायो, त्यसपछि धर्मनिरपेक्षता पनि त्यस्तै भएर संघीयतासँगै गणतन्त्रको कुरा पनि त्यसरी नै आयो। तर अहिले त्यही माओवादीको एजेन्डा बगेर एमाले पहिलो पार्टी बन्यो। अब माओवादी एजेन्डाका हिसाबले ठूलो पार्टी बन्यो, तर अहिले पनि भलै गठबन्धनका हिसाबले दोस्रो पार्टी छ भने एमाले पहिलो पार्टी छ। अब दुई पार्टीको वाम गठबन्धनले बनाउने सरकार चाहिँ कस्तो बन्ला तपाईँको विश्लेषणमा?
त्यो त रमाइलो छ, हेर्न मात्रै बाँकी छ। अहिले यस्तै गर्छ भनेर ठोकुवा गर्न सकिन्न, केही संकेतहरू देखिन सकिन्छ। जस्तै पोजिटिभ कुरा गर्यो भने, सकारात्मक दृष्टिकोणले हेर्यो भने, यी दुईटा दलको गठबन्धनले राम्रो बहुमत ल्याएका छन्, झण्डै दुई तिहाई पुर्याएका छन् भने यिनीहरूले यो देशमा स्थिरता दिन सक्छन्, चाहे भने मात्र। एउटा स्थिरता कसरी, कुन अर्थमा भने, एउटा संवैधानिक प्रक्रियाबाट देशलाई अगाडि बढाउने, संविधानमा जे लेख्या छ त्यहाँ नमिलेका कुरा, कतै कन्फ्लिक्टहरू यदि संविधानमा छ भने त्यसलाई मिलाउँदै लाने र साँच्चै कानूनको शासन यो देशमा स्थापित गर्ने, त्यो रूपमा लान सक्छन् यिनीहरूले। त्यसले गर्दा देश स्थिरतातिर जान्छ, बहुदलीय प्रतिस्पर्धामा जान सक्छ, जस्तो अहिलेको व्यवस्था छ। त्यसबाट भएन, अलिकति तानतुन गरेर नेपालमा त फेरि सांसद किन्ने चलन पनि छ, त्यस्तो गरेर यिनीहरूले दुई तिहाई पुर्याएर संविधानमा संशोधन गरेर एकदलीय शासन प्रणाली लगाउँछु उत्तर कोरिया जस्तो भनेर पनि गर्ने हैसियतमा यिनीहरू झण्डै झण्डै पुगेका छन्। अलिकति केही 8-10-15 कति सिट होला, त्यति भोट अर्काको सांसद किने भने, यो खरिद बिक्री यो देशको परम्परा छ, त्यसलाई पनि नकार्न सकिन्न। त्यस अवस्थामा पनि एकदलीय प्रणाली यदि गर्छन् भने उत्तर कोरियाको जस्तो भने पनि ठिक छ, त्यसले पनि देशलाई स्थिरता दिन्छ, विकास गर्छ, उहाँहरूले सक्नुहुन्छ र चाहनुहुन्छ भने गरे हुन्छ। एउटा त्यो सकारात्मक पार्ट भयो। तर यहाँ नकारात्मक कुरो बढी के देखिन्छ भने, यिनीहरूको विगत हेर्नुभयो भने विगत यिनीहरूको सकारात्मक छैन, किनभने यिनीहरूले जहिले पनि जब सत्तामा जान्छन् त्यतिखेर कसरी आफूले खान पाइन्छ, खाने भनेको चाहिँ पैसा खाने मात्रै कुरा गरे होइन मैले, सत्तामा जाने, हैकम चलाउने, आफ्ना मान्छे पाल्ने, आफ्ना मान्छेलाई नियुक्ति गर्ने कुनै ठाउँमा, अनि यो तपाईँको पार्टीमा यति भाग, मेरो पार्टीमा यति भाग भनेर भागभण्डा लाउने, इभेन मेरो विश्वविद्यालयमा एउटा सामान्य कर्मचारी समेत पार्टीको भागभण्डामा नियुक्ति भइरहेछ, त्यो उहाँहरूको विगत छ। र अहिले पनि दुई तिहाई नपुगे पनि पूर्ण बहुमत त एउटा मात्रै पार्टीको छैन, फेरि पनि सरकारै चलाउन प्रधानमन्त्री नै टिक्नलाई पनि केन्द्रीय संसदको कमसे कम 50% माथि त चाहियो, एउटै मात्रै पार्टीको अथवा भनौँ माओवादी मात्रैको वा एमाले मात्रैको छैन, अर्काको सहयोग लिनुपर्छ। अर्काको सहयोग लिने बित्तिकै त्यसलाई भागभण्डा दिनु पर्यो, तिम्रो यतिजना मन्त्री मेरो यतिजना मन्त्री भन्नु पर्यो, विश्वविद्यालयको उपकुलपति तिम्रो रजिस्ट्रार मेरो भन्नु पर्यो, त्यो भने के हो भने फेरि पनि भागभण्डा सुरु हुन्छ, योग्यताको कदर हुँदैन एउटा कुरा। अर्को उहाँहरूको एउटा विगत के देखिन्छ भने निकट विगत हिजो अस्तिसम्म पनि सायद अहिले पनि भइरहेको के छ भने आफ्ना मान्छेलाई कुनै ठाउँमा नियुक्ति गर्ने अनि कानूनलाई उल्लङ्घन गर्ने, संविधानमा जे लेख्नु भएको छ उहाँहरू आफैले हामी यो पालना गर्छौं भनेर, कानूनको शासनमा चाहिँ हुनु के पर्छ भने संविधान ऐन कानून बनाइसकेपछि त्यसको अधीनमा सबैजना बस्नुपर्छ र त्यसको आशय र अक्षर अनुसार काम गर्नुपर्छ, त्यो नगर्ने चलन छ उहाँहरूको। संविधानमा एक थोक लेख्ने तर काम अर्कै थोक गर्ने, उदाहरणको लागि हामी कहाँ थुप्रैवटा उदाहरण छ, 25 भन्दा बढी मन्त्री बनाउन नपाउने भनेर संविधानमै लेखेको छ, मन्त्री बनाउँछन् 60 एउटा, त्यो मैले एउटा पार्टीलाई मात्रै भनेको होइन, सबै मिलेर भागभण्डा लाएर त्यसो गरिरहेछन्, सबैलाई थाहा छ, यो नयाँ कुरो होइन, मैले खालि स्मरण गराएको। अस्ति भर्खरको हामीसँग अनुभव छ, एउटा कुनै व्यक्तिलाई कुनै पदमा नियुक्ति गर्नु पर्यो, संविधानको कुनै धाराले त्यसलाई बाधा पुर्यायो भने संविधान नै संशोधन गरिदिने, एउटा व्यक्तिलाई एउटा पदमा लान संविधान संशोधन गरेको हाम्रो इतिहास छ अस्ति भर्खरको, भने भोलि उहाँहरूले यो संविधान एक थोक लेख्नु भएको छ गर्नुहुन्छ अर्कै थोक, कानून एक थोक छ गर्ने अर्कै थोक, त्यो गर्ने के त भन्दा आफ्नो स्वार्थ हेर्ने, आफ्नो व्यक्तिको स्वार्थ हेर्ने, नेताको स्वार्थ हेर्ने, नेताको परिवार हेर्ने, जस्तै अहिले आइरहेछ कुरो समानुपातिकमा कसले कति सिट जित्ने भन्ने आएको छ, महिलाको सिट भनेर अघि पनि अनलाइनमा हेरेको थिएँ मैले, अब हेर्न बाँकी छ कसले आफ्नो स्वास्नी, आफ्नो साली, आफ्नो घरबाली, बाहरबाली कसलाई कसलाई नियुक्ति गर्दो रहेछन् हेर्न बाँकी छ भनेर मान्छेले व्यङ्ग्यात्मक कुराहरूमा लेखिरहेछन्, त्यसै लेखेका छैनन् मान्छेले, विगतै छ नि, आफ्ना श्रीमतीलाई नियुक्ति गर्ने महिला कोटामा आइरहेको छ, अर्को जनजाति कोटामा एउटा अरबपतिलाई नियुक्ति गर्ने आरक्षण भनेर होइन, अनि पिछडिएको वर्ग भनेर अर्को खरबपतिलाई नियुक्ति गर्ने आइरहेको छ सार्वजनिक रूपमा, अब त्यो हुन बाँकी छ, हिजोको इतिहास हेर्ने हो भने उहाँहरूले त्यस्तो गर्नुहुन्न भन्न सकिन्न, यदि त्यसो गरेर अगाडि बढ्नुभयो भने यसको कुनै अर्थ छैन, स्थिरता हुँदैन, स्थिरता किन हुँदैन भने भागभण्डा नमिल्या ठाउँमा फेरि मारामार उहाँहरूको सुरु हुन्छ माओवादी र एमाले बीचको।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी चुनावपछि देखिएको राजनीतिक घटनाक्रममा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा मसँग हुनुहुन्छ राजनीतिक विश्लेषक दीपक गजुरेल, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेशसभा चुनाव र यसपछि विकास हुने राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राजनीति शास्त्री दीपक गजुरेल। विश्राम अघिको कुराकानीमा हामीले चुनावमा वाम गठबन्धनले बहुमत ल्याउनुको भित्री कारण, हारले कंग्रेसमा ल्याएको निराशा लगायतका विषयमा छलफल गर्यौं। अब हामी वाम गठबन्धनले निर्माण गर्ने सरकार, गर्न सक्ने काम र यसले नेपाली नागरिकको जीवन स्तरमा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने विषयमा छलफल गर्दैछौ। तपाईँलाई कार्यक्रममा फेरि स्वागत छ।
धन्यवाद विष्णुजी।
अब यो नागरिकको समृद्धिको कुरा, परिवर्तनको कुरा भन्दा पहिले नागरिकको समृद्धि ल्याउने मूल तत्वसँग जोडौं। अर्थात राजनीतिक दलका प्रवृत्तिसँग जोडौं। यति बेला वाम गठबन्धनले जुन चुनाव जित्यो माओवादी र एमाले मिलेर पार्टी एकता भएपछि अझ बलियो बन्ने र स्थायित्व कायम गर्न सजिलो हुने कुरा पनि चुनाव अघि यी दुई पार्टीका नेताले गरेका थिए। अब चुनावपछि उद्देश्य त पूरा भयो, चुनाव त मिलेर जिते, पार्टी एकता होला कि नहोला एमाले र माओवादी बीच?
पार्टी एकता होला कि नहोला ठ्याक्कै यस वा नोमा भन्न गाह्रो हुन्छ, किनभने उहाँहरूको प्रवृत्ति एउटा कुरो छ भने अर्को कुरा विगतलाई हेर्नुपर्ने हुन्छ, महत्वपूर्ण कुरा। र प्रवृत्ति कहाँ हेर्नुपर्छ भने एउटा हाम्रो आन्तरिक राजनीतिको प्रवृत्ति र अर्को विश्व राजनीतिको, विश्व शक्ति समीकरणको प्रवृत्ति हेर्नु हो भने कम्युनिष्टहरू प्राय मिलेर हिँड्दैनन्, आपसमा एउटै पार्टीभित्र पनि हानाथाप गरिरह हुन्छन्। विगत त्यही छ, हाम्रो नेपालको पनि त्यही छ। 2006 सालदेखि आजसम्म 70 वर्ष हुन आँट्यो, हाम्रो विगत कम्युनिष्टहरू मिलेर गएको देखिन्न। कहिलेकाहीँ 3-4 पार्टी मिलेर कम्युनिष्ट पार्टी एउटा बनाउने भनेर विगतमा पनि नभएको होइन, भएको छ। त 4 मिलेर एउटा बनाउँछन् अनि फेरि फुटेर 10 बन्छन्। विगत हाम्रो त्यस्तो छ। त्यसैले अहिले एमाले र माओवादी दुईटा मिलेर चुनाव लडे, अब भोलि सरकार चलाउन नै मिलेर जान्छन् कि जाँदैनन् शंकाको स्थितिमा, पार्टी मिले भने पहिलो कुरो त एउटै पार्टी दुईटाले बनाउने कति सम्भव छ? बडो गाह्रो छ। सैद्धान्तिक भिन्नता देखिन्छ र नेपालमा फेरि सिद्धान्तले काम गरे हुँदैन, यहाँ स्वार्थले काम गर्छ। दुईटा स्वार्थले काम गर्छ, एउटा त्यो पार्टीहरूका नेताहरूको स्वार्थको कुरा हुन्छ भने विदेशीको स्वार्थले काम गरिरह हुन्छ। यसमा नेपालमा मान्छेले आरोप लगायो भन्लान् तर यथार्थ हो, प्रमाणित कुरा हो, नेपालका कम्युनिष्ट हुन् कि काँग्रेस हुन् कि संसदीय हुन् कि पूर्व पञ्चका पार्टी हुन् कि मधेसी जे भनौं जनजाति जे भनौं, यी सबै कुनै न कुनै विदेशी शक्ति राष्ट्रको स्वार्थलाई काम गरिरहेका छन्। होइन भने नेपालमा कम्युनिष्टहरूले क्रिश्चियनिटीलाई यति प्रमोशन किन गरे? भयंकर धेरै गरेका छन्। सानो एउटा उदाहरण, नेपालमा माओवादीले हिंसात्मक आन्दोलन गरिरहेको बेला जसलाई उहाँहरूले जनयुद्ध भन्नुभयो, त्यसमा हिन्दू धर्मसँग सम्बन्धित व्यक्ति संस्था अथवा मन्दिरहरूमा आक्रमण गर्नुभयो उहाँहरूले। इभन संस्कृत विश्वविद्यालयमा गएर लाइब्रेरीमा आगो लाउनुभयो, हाम्रो पूर्वीय संस्कारको एउटा धरोहरलाई नष्ट गर्ने कोसिस गर्नुभयो। तर त्यो 10 वर्षमा उहाँहरूले कुनै पनि क्रिश्चियनलाई कुनै प्रकारको आक्रमण गर्नु भएन, त्यहीँबाट प्रमाणित हुन्छ। र अहिले पनि आइरहेको छ कुरा, क्रिश्चियनिटी बढ्या बढै छ भने त्यो स्थितिमा कम्युनिष्टहरू एक ठाउँमा मिलेर बस्लान्, पार्टी एक ठाउँमा बस्ला, अनि यिनीहरूले एउटै पार्टी बनाएर शक्तिशाली भएर यो देशलाई अगाडि बढाउलान्। आशा त गर्न सकिहाला, केही छैन, आशा त जे पनि गरौं कल्पनै त हो, तर यथार्थमा होला जस्तो मलाई लाग्दैन। किनभने उहाँहरू भन्ने कम्युनिष्ट हो तर व्यवहारमा गर्ने चाहिँ कताबाट हुन्छ आफ्नो फाइदा हेर्ने।
यो देशको अवस्था हेरेर नियम चाहिँ परिवर्तन गर्न बडो खप्पिस हुने, तर आफ्नो नियत चाहिँ कहिले परिवर्तन नगर्ने कम्युनिष्ट नेताहरूको विचारधारा अहिले पनि बदलिएको छैन,
बदलिएको छैन, जहिले पनि स्वार्थमा हेर्ने। जस्तै उदाहरणको लागि, यो देशलाई यो ठाउँमा पुर्याएको भारतले हो, प्रमाणित कुरा हो। 2062 सालमा भारतको दिल्लीमा भारतको त्यतिखेरका कार्यवाहक प्रधानमन्त्रीले स्वीकार गर्नुभएको छ, सार्वजनिक रूपमा प्रमाण उपलब्ध छ। उहाँले भन्नुभएको छ, त्यो पछि राष्ट्रपति हुनुभयो प्रणब मुखर्जी, उहाँ त्यतिखेर कार्यवाहक प्रधानमन्त्री हुनुहुन्थ्यो, हामीले 12 बुँदे सहमति गराएर नेपालका संसदवादी दल र माओवादीलाई एक ठाउँमा ल्याएर राजा विरूद्ध आन्दोलनमा पठाएको हौं भनेर उहाँले इन्टरभ्यू दिनुभएको छ। ती कम्युनिष्ट पार्टी र ती काँग्रेस पार्टी जसलाई भारतले एकजुट गराइदियो, त्यसको अर्थ के हो भने यसलाई फरक ढंगले हेरौं, भारतको निर्देशनमा उहाँहरू हिँड्नुभयो। 12 बुँदे सहमति जुन दिल्लीमा भयो त्यो भारतको निर्देशनमा भएको थियो, भारतको निर्देशनमा भएको थियो। उसले इभेन कतिसम्म भनिया छ भने भारतले नै लेखेर दिएको त्यो सहमतिमा उहाँहरूले हस्ताक्षर गर्नुभएको थियो भनेको यहाँनिर सिद्धान्तको प्रश्न कहाँ आयो?
तपाईँले यो भारत र भारतकै कुरा गरिरहँदा, खास गरी वैदेशिक हस्तक्षेपको कुरा गरिरहँदा, अहिले एमाले र माओवादी बीचको जुन पार्टी एकताको कुरा छ, चुनाव अगाडि उनीहरू अप्रत्याशित रूपमा कसैले सोचेको थिएन कि यी दुई पार्टी मिलेर चुनाव लड्दैछन्, सायदैलाई थाहा थियो। अहिले पार्टी मिल्ने कुरा पनि कतै विदेशीकै इशारा त काफी होइन यो?
यो त अहिले ठोकुवा गर्न सकिन्न, विदेशीको इशारा वा निर्देशनमा भएको हो भन्ने कुरा अहिले ठोकुवा गर्न सकिन्न, तर अलिकति तपाईँको संकेतहरू केही न केही देखिँदैछ। उदाहरणको लागि, दुईचोटि संविधान सभाको चुनाव भयो, विश्वको इतिहासमा पहिलो पटक संविधान सभाको चुनाव नै दुईचोटि भयो हाम्रो देशमा। दोस्रो पटक संविधान सभाले चुनाव यो संविधान बनायो। त्यो संविधान बनाउँदाखेरि भारतले त्यो संविधान जारी नगर भनेर खुलेआम तपाईँको नग्न तरिकाले गलत ढंगले नेपाललाई निर्देशन दियो, सार्वजनिक रूपमा आयो। तर भारतले भनेको निर्देशन नपालना गरिकन हामीले आफ्नो सुरले आफ्नो स्वार्थ अनुसार काम गर्यौं भनेर संविधान जारी उहाँहरूले गर्नुभयो। भारतले त्यो संविधानलाई आजसम्म स्वीकार गरेको छैन। त्यसको विरूद्धमा नाकाबन्दी लाउनेदेखि लिएर नेपालकै दलहरूलाई उचालेर भाँड भैलो गर्ने हरेक भनेक भयो। किन भयो त्यस्तो? त्यही भारतले यी दलहरूलाई त्यहाँ पुर्याइदिए, यो देशलाई यहाँ ल्याइदियो। त्यही भारतको निर्देशन हामीले पालना नगरिकन आफ्नो सुरले काम गर्यौं, भारतलाई हामीले जवाफ दिउँ भनेर उहाँहरू भनिरहनु भएको छ र बाहिर देखिँदा हो जस्तो पनि देखिन्छ। कसरी त्यस्तो भयो? भारतले भनेको मानेर यहाँसम्म आउने अनि भारतलाई नै चित्त नबुझ्ने गरी संविधान जारी गर्ने हैसियत उहाँलाई कहाँबाट आयो? त्यसको प्रष्ट जवाफ के हो भने भारतभन्दा शक्तिशाली अर्को कुनै शक्ति नेपालभित्र काम गर्दैछ, जुन नेपालभित्रको शक्ति होइन, कुनै बाहिरको शक्ति हो। त्यो शक्ति को हुन सक्छ? अहिलेसम्म देखिएको छैन, प्रष्ट रूपमा देखिन्न, कभर्टली काम गरेका हुन्छन्। अब केही देश हुन्छन् भारत जस्तो देखिने गरी विभत्स रूपमा काम गर्छन्, अरू शक्तिशाली देशहरू छन् जो देखिने गरी काम गर्दैनन् तर प्रभाव देखिरहेको हुन्छ।
त्यो प्रभाव भनेको अहिले जुन शक्तिले काम गर्यो त्यही प्रभाव हो एमाले र माओवादी बीचको एकता र चुनाव अगाडिको गठबन्धन पनि?
दुईटा कुरो हुन सक्छ। अहिलेको संविधान, यो जुन संविधान अनुसार जुन चुनावहरू भएको छ त्यसको परिणाम जुन आइरहेछ सकिएको छैन, तर लगभग एउटा पिक्चर क्लियर भइसक्यो। यो स्थितिमा तपाईँहरूले चुनाव गराउनुभयो, संविधान कार्यान्वयन स्थिरतातिर जानुहुन्छ, अब विकासमा हामी सघाउँछौं भनेर पश्चिमको वक्तव्यहरू आउन थालिसक्यो।
त्यो भनेको चुनाव भएपछि अमेरिकाले वक्तव्य जारी गरिसकेको छ, त्यसरी बेलायतले पनि दिएको तपाईँले दृष्टान्त
पश्चिमले दिइसक्यो। हेर्नुहोस्, त्यसको अर्थ अहिलेको चुनावमा जुन जुन दलले जे जे हैसियत प्राप्त गरे त्यसमा पश्चिम सन्तुष्ट छ भन्ने अर्थ लाग्छ।
तर दुई देश हाम्रै छिमेकी भारत र चीनले चाहिँ अहिलेसम्म वक्तव्य जारी गरिसकेको अवस्था छैन।
एक्ज्याक्टली, यो संविधान जारी हुँदाखेरि भारतले यसको विरोध गरेको थियो, औपचारिक रूपमा सरकारको तर्फबाट वक्तव्य जारी गरेर होइन तर अनौपचारिक विरोध गरेको। आजसम्म भारतले यो संविधानलाई स्वीकार गरेको देखिएको छैन र अहिलेका शासकहरूलाई बडा टाउको दुखाइ छ, भारतले स्वागत गरेन हाम्रो संविधान भनेर, तँलाई हामीले जवाफ दिउँ भन्ने किसिमले उहाँहरू बोलिरहनु भएको छ, गरिरहनु भएको छ। हो, त्यो शक्ति कसले दिइरहेछ भारतको विरूद्ध हामी गइरहेछौं भनेर देखाउनको लागि? त्यही नारा केपी ओलीले दिएर आज सबभन्दा ठूलो पार्टी बनाउनु भयो उहाँले। त्यो हैसियत कसले दिएको छ? उहाँहरूको आफ्नै हैसियतले हो भनेर कमसेकम राजनीति शास्त्रको विद्यार्थीको रूपमा म पत्याउन्न। नेपालको हित हुन्छ, हित गर्छु भनेर त्यो शक्तिले काम गरिरह भन्ने कुरा चाहिँ म चाहिँ आशा गर्दिन। नेपाललाई फेरि कुन भडखालामा हाल्ने तयारी हो यो, र उहाँहरू मिलेर जानुभएको आफैले होइन, नेपाल राष्ट्र र नेपाली जनताको हितको लागि मिल्नुभएको जुन भन्नुभएको छ त्यो गरेर देखाउनुहोस्। मेरो त्यही चुनौती।
समय हेर्न पनि बाँकी छ, यो समाप्त नेपालको राजनीतिमा अलिक वृहत ढंगले आएको कुरा पनि, यो वाम गठबन्धनले जुन एकै विचारधाराका भलै प्रवृत्ति फरक छ, एकै विचारधाराका पार्टीहरू एक ठाउँमा आएर ठूलो बहुमत ल्याएपछिको अवस्थालाई निकै कोणबाट पनि हेरिएको छ, आशा छ राम्रै गर्ला। तर विकासको कुरामा जाउँ हामी, संघीय संरचना भएपछि अहिले जुन सातै प्रदेशमा प्रादेशिक सरकार पनि बन्दैछन्, चुनाव पनि भयो, प्रदेशसभा सदस्यको जुन चुनाव भयो यसले सातवटै प्रदेशमा अब केन्द्रकै ढोका डगडगाउनु पर्ने अवस्थाको पनि अन्त्य भएको छ र त्यहीका सरकारले आफ्नो राजनीतिक रूपमा स्थानीय रूपमा विकास पनि गर्नेछन्। अब दुई देशको बीचमा रहेर नेपालले स्वार्थ लिने कुरा, विकास लिने कुरा र आन्तरिक विकास गर्ने कुरा, खानेपानीको, जलविद्युतको र सड़कै कुरामा पनि वाम गठबन्धनले विकास चाहिँ कतिको गर्ला त दुई देशसँग मिले?
तपाईँले दुईटा कुरो सोध्नुभयो यहाँनिर। एउटा कुरा भनेको चाहिँ प्रदेशको गठन भयो, संघीयतामा गएपछि विकासलाई सजिलो हुन्छ, निर्णय गर्नलाई केन्द्रमै आउनु पर्दैन भन्ने जस्ता कुरा। यो भनेको चाहिँ हेर्नुहोस् केटाकेटीलाई हलमल्याउने कुरा हो। विकास गर्नको लागि संघीयता नै चाहिन्छ भन्ने कुनै हालतमा हुँदैन। विकास गर्ने हो भने चीनमा संघीयता छैन, तर चीन आज कहाँ पुग्यो सबैलाई थाहा छ, होइन? संघीयता भएको भारत कहाँ छ? हाम्रो हामीसँग तुलना नगरौं, भारत हामीभन्दा शक्तिशाली छ, विकसित छ, धेरै कुरा छ, तर ख्याल गर्नुहोस् भारत भन्ने देश बनेको 1947 हो, चीन 1949 त्यो शासन प्रणाली आएको हो, दुईटाले सँगसँगै आफ्नो देश अगाडि बढाएका हुन्, विकासको बाटोमा लगभग सँगै हिँडे हुन्। आज चीन जहाँ छ भारत चीनभन्दा 60 वर्ष पछाडि छ, संघीयता भएको भारत
चीन भन्दा 60 वर्ष पछाडि छ। चीन आज जहाँ छ विकासको हिसाबले त्यो ठाउँमा पुग्नलाई यो गतिमा भारतलाई अर्को 60 वर्ष लाग्छ। संघीयताले विकास गर्ने भएदेखि त चीन भन्दा भारत 60 वर्ष अगाडि हुनुपर्थ्यो नि, भने संघीयताले विकास गर्दैन भन्ने हाम्रो भारतको उदाहरण हो। चीनसँग तुलना गर्दा नेपालसँग तुलना नगर्नुहोस्। चीनमा संघीयता छैन, संघीयताले विकास गर्ने हो भने सोभियत युनियन कहाँ गयो? विश्व महाशक्ति थियो, विकास मात्रै होइन विनाशै गर्यो, त्यसलाई सिधै नै दियो संघीयताले। होइन, संघीयताले विकास गर्छ भन्नु चाहिँ नेताहरूले विदेशीको स्वार्थको लागि मनपरी बोलेका र हामी पछि पछि भेडा जस्तो कुदेका मात्रै हौं, के पनि होइन। विकासको लागि संघीयता पनि चाहिन्छ भन्ने होइन, एकात्मकले पनि गर्न सक्छ, संघीयताले पनि गर्न सक्छ। तपाईँको यही प्रणाली चाहिन्छ भन्ने होइन, नियत हो। नियत ठिक छ भने गर्न सकिन्छ विकास, होइन भने सकिँदैन। नियत ठिक हुनु पर्यो, इमान्दार हुनु पर्यो, राष्ट्र र जनताप्रति समर्पित हुनु पर्यो। र अहिले देखिएका कुनै पनि दलका नेता भन्नुहोस् वा कोही पनि देखिएको छैन इमान्दार, उहाँहरू सबैलाई टेस्ट गरिसकियो, म आशावादी छैन।
अब हेरौँ त्यो के गर्नुहुन्छ, के गर्नु दलका नेताहरूले, त्यो अझै हेर्न बाँकी छ। भलै अहिले गरेको विश्लेषण चाँडो ढिलो होला, तर नियतमा पनि भर पर्ने कुरा। अब विकासको कुरा अघि हामीले जोडिहाल्यौँ, भारत र चीनबाट जो पछिल्लो गठबन्धनले बहुमत र राम्रै सिट ल्याए देशभरि चुनावमा, भारतसँग त्यति राम्रो सम्बन्ध छैन भनेर विगतका केही दृष्टिकोणले हेर्न सक्छौ। नाकाबन्दी झेलेको अवस्था पनि धेरै टाढा छैन। त्यसैले यो अबको सरकारले दुई देशबाट विकासका दृष्टिकोणले कतिको स्वार्थ र कतिको फाइदा लिएला?
ए, त्यो त प्रष्ट छ। तपाईँको राष्ट्रको विकासप्रति समर्पित हुने हो, इमान्दार हुने हो र नियत सफा राख्ने हो भने धेरै फाइदा लिन सक्छौ हामीले। चीनले त्यत्रो विकास गरेका छ, उसको 1,00,000 के अरे बिन्दु मध्येबाट एउटा बिन्दु मात्रै हामीले त्यो विकासको पायौं, एक थोपो मात्रै भने पनि हामीलाई थुप्रै हुन्छ। त्यस्तै भारतले गरेको विकासबाट हामीले एक थोपो मात्रै पायौं पनि थुप्रै हामीलाई फाइदा हुन्छ, तर त्यो लिने नियत देखिएन कि अहिलेसम्म। चीन र भारत बीचको व्यापार नेपाली भूमिबाट ओहोर दोहोर गरेर गर्न सक्ने एउटा कुरो आयो, नेपाल पुल बन्ने अनेक कुरो आयो, कुरै मात्रै भएको छ तर गरिएको छैन। जस्तै अस्ति भारतले नाकाबन्दी गर्दाखेरि कुरा गर्नुहोस्, चीनले दिएको पेट्रोल काठमाडौँ ल्याइ पुर्याउन 1 महिना लाग्यो 2 महिना लाग्यो। हाम्रो हैसियत त्यस्तो छ, कतिपय आरोप लाग्यो फलानाले त्यो तेल ल्याउन दिएन जस्ता कुरा आयो, अनेक थोक आयो, भने हाम्रो नियतको कुरा हो। हामीले गर्ने हो भने 8-10 वर्षभित्रमा धेरै थोक गर्न सक्छौं, चीन र भारतको त्यो आर्थिक विकासबाट फाइदा लिन सक्छौं।
त्यस्ता के हुन सक्छन्? छोटोमा भन्नु,
सबभन्दा पहिले त बाटो बनाउनु पर्छ दुईटा बीचमा। जस्तै हेर्नुहोस्, एउटा रमाइलो कुरो छ, चीन हामीभन्दा उत्तर छ, बीचमा हिमाल छ, त्यत्रो अनकन्टार पहाड़हरू छन्, त्यस्तो ठाउँबाट छेडेर रेल नेपाल हुँदै दक्षिण एसिया पुर्याउँछु भन्दैछ
भारत। वान बेल्ट वान रोड परियोजना
आफ्नो दर्शन छ। हेर्नुहोस्, भारत सजिलो ठाउँमा छ हाम्रो हिसाबले, त्यहाँबाट भारतको भूमिबाट रेल काठमाडौँ र हिमाल छेडेर चीन पुर्याउँछु भन्ने त कल्पना नगर्नुहोस्। यहाँबाट ऊ त्यो हाम्रो तराईमा पनि आउन दिँदैन। भने भारतको नियत, हाम्रो शासकहरूको नियत, चीनको नियत फरक छ कि त्यहाँनिर स्वार्थ। उसको स्वार्थ के छ? उसले आर्थिक विकास गरेका छ चीनले, उसले आफ्नो सामान बढीभन्दा बढी ठाउँमा पुर्याएर बेचेर पैसा कमाउँछु भन्ने उसको उद्देश्य होला। त्यो भनेको सफ्ट पावर पनि विकास हुन्छ, आफ्नो उपस्थिति व्यापारिक रूपमा चीनले आफ्नो उपस्थिति जहाँ जहाँ देखाउँछ त्यहाँ उसले विकासको साझेदार बन्ला के गर्ला र रणनीतिक र कूटनीतिक रूपमा पनि प्रभाव जमाउँदै लाग्ला, उसको स्वार्थ त्यो होला। हामी त्यसबाट फाइदा के लिने, कसरी लिने भन्ने कुरामा हामी सचेत छैनौं, किनभने हामी आफ्नो देशमा के गर्नुपर्छ भन्ने कुरामा इमान्दार र नियत ठिक देख्दिनँ मैले। यदि हो भने नेपाल राष्ट्रले भारत चीनको एउटा कम्पनीलाई कुनै काम गर्न ठेक्का दियो, सबै प्रक्रिया पूरा गरेर भोलि अर्को सरकार आउने अथवा के गर्ने त्यसलाई रद्द गरिदिने,
त्यो पछिल्लो समय केही उदाहरण देखिएकै छ।
त्यो भनेको विश्वसनीयता त गयो नि, राष्ट्रले सरकारले सही गरेको कुरा पनि भोलि यसले पालना गर्छ कि रद्द गरिदिन्छ भनेर त्यो विदेशीलाई त शंका हुने भयो नि त। भनेको राष्ट्रप्रतिको विश्वसनीयता त गयो नि, राष्ट्रप्रतिको विश्वसनीयता जब घट्दै जान्छ त्यसपछि संसारमा कसैले पत्याउँदैन। त्यो हाम्रो एउटा पुरानो लोककथा छ नि, स्यालले कुखुरा खाने हो, त्यो स्थिति आउँछ।
तपाईँले अघि भन्नुभएको थियो नेपालले भारत र चीनसँग थुप्रै फाइदाहरू लिन सक्छ र विकास गर्न सक्छ, त्यस्तामा सड़कको कुरा जोडिएको थियो, अरू के हुन सक्छ?
होइन, सड़क एउटा हुन सक्छ, बिजुली हुन सक्छ। बिजुली हाम्रो यहाँ 80,000 मेगावाट 83,000 मेगावाट भन्छौं, त्यो उत्पादन गरेर हामी चीनलाई बेच्न सक्छौ। जुन देशले नेपालमा हिमाल र पहाड़ छेडेर रेल ल्याइदिन्छु भन्छ त्यसले यहाँबाट बिजुली लाँदैन, लान सक्छ नि। त्यतापट्टि हामी कहिले सोच्दैनौ। उदाहरणको लागि भनेको भारतमा बेच्ने मात्रै हामी सोचिरहेछौँ, हामी पाकिस्तानलाई बेच्न सक्छौ, बंगलादेशलाई बेच्न सक्छौ नि बिजुली, त्यो हामी सोच्दै सोच्दैनौ। त्यो क्षमता हाम्रो खोइ, त्यो सोचाइको क्षमता त्यहाँ पुग्दै पुग्दैन। बिजुलीको कुरा हुन सक्छ, शिक्षाको कुरा गर्न सकिन्छ। हेर्नुहोस्, शिक्षा क्षेत्रमा चीनले धेरै विकास गरिरहेछ, पश्चिमलाई चुनौती दिइसक्यो कतिपय ठाउँमा। हामीले खोइ गरेको, हामी त स्कूल र कलेजहरूलाई त उद्योग र पसल जस्तो बनाइदिएछौँ, पैसा कमाऊ नाफा ल्याऊ ट्याक्सतिर खाऊ भनेर कानून बनाइदिएछौँ, अनि व्यापारीकरण भन्छौँ भने त्यसबाट हामीले फाइदा लिन सक्छौँ चीनको अनुभवबाट, होइन? शिक्षामा गर्न सक्छौँ, स्वास्थ्यमा गर्न सक्छौँ। चीनले स्वास्थ्यमा कति धेरै विकास गरेको छ हामी सिक्न सक्छौँ। भारतले तपाईँको इभन हेल्थ टुरिज्मको विकास गर्न खोजिरहेछ, त्यसबाट हामीले सिक्न सक्छौँ। सिक्ने नियत हुनु पर्यो पहिलो कुरा, त्यो हामी कति विकास गर्छौँ हेरौँ।
त्यो हेरेपछि मात्र थाहा होला, अझ भन्न सकिएला सजिलो गरी।
हेर्न धेरै दिन नकुर्नु नपर्ला, धेरै वर्षौं कुर्नुपर्ने मलाई लाग्दैन अब, किनभने उहाँहरूसँग अहिले जितेका पार्टीहरूसँग झण्डै दुई तिहाई छ। ठेलठाल गर्नुभयो, तानतुन किनमेल गर्नुभयो भने दुई तिहाई पुर्याएर आवश्यक परेको संविधानसम्म संशोधनसम्म गर्न सक्ने हैसियत छ। त्यसैले धेरै समय लाग्दैन, हेर्नुहोस् दुई चार महिनामै सबै थाहा हुन्छ।
यसै पनि अब पाँच वर्षको म्यान्डेट लिएर आएको देश सरकारले अर्थात यो गठबन्धनले केही गर्ला भनेर आशा त गर्न सकिन्छ,
घर पर्ने ठाउँ चाहिँ देख्दैन म।
अन्तिममा अब यो अहिले यो चुनावमा केही वैकल्पिक शक्ति पनि देखिए, खास गरी विवेकशील साझा पार्टीले विगतमा रापरपाको जुन सीट थियो, जुन शक्ति थियो चौथो शक्ति भनेर, अहिले विवेकशीलले त्यो स्थान हासिल नगरे पनि भले त्यो संकेत देखिएको छ। यदि यी जो कंग्रेसले अहिले यो चुनावमा हार्यो र माओवादी र एमाले राम्रो बहुमतले, यदि आगामी दिनमा उनीहरूले राम्रो गरेनन् भने के विवेकशील साझा पार्टी जस्ता केही वैकल्पिक शक्तिहरू उदाउन सक्ला?
मलाई लाग्दैन। नयाँ शक्तिहरू जस्तै तपाईँको पहिलेका पञ्चका पार्टीहरू भए अथवा विवेकशील भन्नुहोस्, साझा भन्नुहोस्, के भन्नुहोस्, यिनीहरू छडी खुन अलिकति आउँछन्, अलि दिनपछि हराउँछन्। मूल रूपमा मूल धारमा रहने भनेको यिनै दुई चारवटा पार्टी हुन्। नयाँ आउने अलिअलि चुरीफुरी देखाउने खन्द्रङ खुन्द्रुङ गर्ने दुई चार दिनलाई मात्रै हो, रहँदैनन् यिनीहरू। मलाई लाग्दैन, त्यति आशावादी म छैन।
अवश्य महत्वपूर्ण समयका लागि धेरै धन्यवाद।
धन्यवाद विष्णुजी।
उहाँ हुनुहुन्थ्यो राजनीतिक शास्त्री दीपक गजुरेल। चुनावपछि वाम गठबन्धनले ल्याएको बहुमत र अब उसले गर्न सक्ने काम अनि यसले नेपाली राजनीतिमा ल्याउन सक्ने परिवर्तन र अवस्थाका बारेमा कुराकानी गर्यौं। उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:30 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विश्वसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।